के गर्छौ मन्दिर सजाएर मस्जिद सजाएर के गर्छौ मन्दिर सजाएर मस्जिद सजाएर मैले कतिलाई खुसी बनाएको छु यादहरू पठाएर मैले कतिलाई खुसी बनाएको छु यादहरू पठाएर के गर्छौ मन्दिर सजाएर मस्जिद सजाएर भर्खरै एउटा पागलले यसो भनेर गयो मलाई भर्खरै एउटा पागलले यसो भनेर गयो मलाई नेपाल आमा रोएकी छन् सन्तान जन्माएर नेपाल आमा रोएकी छन् सन्तान जन्माएर मैले कतिलाई खुसी बनाएको छु यादहरू पठाएर जहिले सोधिरहन्छन् बाटोमा भेटिनेहरू जहिले सोधिरहन्छन् बाटोमा भेटिनेहरू जवाब दिनु छ मैले पनि अलिकति अलिकति इज्जत कमाएर जवाब दिनु छ मैले पनि अलिकति इज्जत कमाएर मैले कतिलाई खुसी बनाएको छु यादहरू पठाएर नेपाल आमा रोएकी छन् सन्तान जन्माएर जनता भट्काएर गाउँ घुमेर जङ्गल पसेर अशान्ति बनाउँछौ पैसा कमाउँछौ बन्दुक समाएर मैले कतिलाई खुसी बनाएको छु यादहरू पठाएर तिमी जस्तो छौ त्यस्तै हुन देऊ केही नगर तिमी जस्तो छौ त्यस्तै हुन देऊ केही नगर म बदलिँदैन लाली क्रिम पाउडर लगाएर के गर्छौ मन्दिर सजाएर मस्जिद सजाएर मैले कतिलाई खुसी बनाएको छु यादहरू पठाएर आदरणीय मित्रमन एक साताको बिछोडको नमिठो बसाईपछि पुनः तपाईँलाई कार्यक्रम त्रिवेणीमा सृजनात्मक हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता धनराज वास्तविक मित्रमनहरू कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्कको उत्पादन हो नेपाल एफएम 91.8 उपत्यका र उपत्यकाका वरिपरिका करिब 25 जिल्ला र त्यसै गरी यस नेटवर्कसँग सामेल रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो स्टेशनहरू मार्फत एकसाथ यो कार्यक्रम श्रवण गर्नुहुन्छ त्यसै गरी तपाईँसँग इन्टरनेटको सुविधा छ पहुँचमा हुनुहुन्छ भने हाम्रो अफिसियल वेबसाइट www.nfm.com.np लगन गरेर संसारको जुनसुकैको नाम कन्दरामा यति बेला एकसाथ श्रवण गरिरहनु भएको छ मित्रमन यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेटमा पुर्याउनका लागि प्रविधितर्फ बसेर साथ दिँदै हुनुहुन्छ प्रेम लुइटेलले र म तपाईँको आफ्नै साथी आफ्नै मित्र आफ्नै भाइ आफ्नै छोरा आफ्नै दाजु आफ्नै काका आफ्नै भतिजा जे भने पनि हुन्छ म धनराज उपस्थित भइसकेको छु करिब यो 45 मिनटको अवधिमा हामी तपाईँको बिचमा रहनेछौँ र यस कार्यक्रममा हामीले कहिले अतिथिसँग कुराकानी गर्छौँ कहिले सृजना वाचन गर्छौँ र विविध प्रसङ्गमा आवाज बुलन्द गर्छौँ मित्र मनहरू आज मैले एकजना पाहुनालाई लिएर आएको छु यो रात्रिकालीन प्रहरमा यो रात्रिकालीन प्रहर निकै सुन्दर र शान्त बनाउन निकै एउटा रचनात्मक बनाउनका लागि हामीले हर प्रयास गर्नेछौँ र हरेक कार्यक्रम हरेक बसाई हरेक कार्यक्रमका एपिसोडहरू हामीले नयाँ ढङ्गले प्रस्तुत गर्ने गरेका छौँ उसो त मित्रमन धेरैभन्दा धेरै श्रोताले मन पराइदिनु भएको कार्यक्रम हो कार्यक्रम त्रिवेणी साहित्यका धेरै कार्यक्रमहरूमध्ये कार्यक्रम त्रिवेणी आफ्नै एउटा पहिचान बोकेर अगाडि बढिरहेको कार्यक्रम हो पुराना गीत सङ्गीतहरू कालझैँ गीत सङ्गीतहरू यसमा जोड्छौँ यस कार्यक्रममा तपाईँलाई सुनाउँछौँ दिनभरि गरेको कामको थकाइलाई मेटाउने प्रयास हामीले गीत सङ्गीत सुनाएर गर्छौँ भने तपाईँको बिचमा सिर्जना साहित्यको उत्थान र विकासका निम्ति केही काम गरिरहेका सर्जकसँग कुराकानी गर्छौँ र सिर्जनामा आवाज बुलन्द गर्छौँ जुन सिर्जना हामीले वाचन गर्छौँ ती सिर्जनामा केही न केही सन्देश लुकेको हुन्छ त्यो भनेको जीवन र जगतलाई बढीभन्दा बढी सम्बोधन गरेका गजलहरू हामीले वाचन गर्छौँ र आजको यो बसाईको सुरुवाती र यो बसाईको दैलो गऱ्यौँ धर्मेन्द्र विश्व अच्युतको गजल उहाँको गजलले पनि देश बोलेको छ साँच्चै पनि वस्तुगत स्थिति बोलेको छ साहित्य भनेको पनि त्यही हो भविष्यलाई इङ्कित गर्छ वर्तमानलाई बोल्छ र अतीतलाई ऐनामा छर्लङ्गै देखाउँछ त्यही हो साहित्य भनेको मेरो विचारमा मेरो परिभाषामा आदरणीय मन अब पनि तपाईँका बिचमा एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्न चाहन्छु त्यसपछि मैले भनेको छु आज एकजना पाहुना लिएर आएको छु तपाईँलाई एकैछिन दमन दमनमा राखेँ केही कौतूहलतामा डुल्न प्रयास गराएँ अर्थात् बाध्य बनाएँ क्षमा चाहँदै एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्छु त्यसपछि आजका अतिथिसँग भलाकुसारी गर्न र उहाँका गजलहरू वाचन गर्नका लागि सुनाउनका लागि तपाईँको बेचमा फेरि जोडिनेछु। आदरणीय मित्रमन, यो साङ्गीतिक अभिव्यञ्जनापछि तपाईँलाई पुनः स्वागत छ। कार्यक्रम त्रिवेणी हो, नेपाल एफएम 91.8 यो कार्यक्रम उपत्यकामा बस्छ र यस कार्यक्रमलाई थुप्रैले मन पराएर स्थानीय रेडियो स्टेसनहरू मार्फत पनि यो कार्यक्रम बज्छ र सुनाइदिनु भएको छ, बजाउन सहयोग गरिरहनु भएको छ। हामी हार्दिक आभार व्यक्त गर्छौँ जति मित्रले सुनिरहनु भएको छ। अब भने कार्यक्रम त्रिवेणीको आजको यो बसाइमा धर्मेन्द्र बेसी अच्युतलाई कार्यक्रममा निम्ति आएको छु र यो अँधेरी साँझमा यहाँसम्म आउनुभएको छ अच्युतजी। कार्यक्रम त्रिवेणीको आजको यो बसाइमा धर्मेन्द्र बेसी अच्युत, तपाईँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
एकदमै सन्चै, आरामै छु भन्नुपर्छ।
कुशल मङ्गल।
कुशल मङ्गल है, तपाईँको सुनाउनुहोस्।
म पनि सन्चै छु, हाम्रो नेपाल एफएम नेटवर्क परिवार पनि सन्चै छ र यति बेला हामीलाई सुनिरहनु भएका लाखौँ श्रोता मित्रहरू हुनुहुन्छ, जो उहाँहरू पनि आराम र कुशल हुनुहुन्छ। मैले प्रार्थना गरिरहेको छु, मैले कामना गरिरहेको छु। धर्मेन्द्रजी, आजभोलिका दिनहरू के गर्दै बिताउनु भएको छ?
आजभोलिका दिनहरू खासै केही छैन, यस्तै हो, दिनचर्याहरू बिस्तारै बिस्तारै बितिरहेको छन् भनौँ।
तपाईँ एउटा सञ्चारकर्मी पनि हो, सञ्चार माध्यममा पनि आबद्ध हुनुहुन्थ्यो, अहिले के गरिरहनु भएको छ, कस्तो गरिरहनु भएको छ, त्यो त एकैछिन पछाडि जोडौँला। सञ्चार र अन्य जगत पनि तपाईँले सँगसँगै अगाडि बढाइरहनु भएको परिस्थिति मैले भेटाउँछु, मैले त चिनेको छु, जानेको छु। धर्मेन्द्र बेसी अछाममा जन्मिनु भयो, त्यसपछि तपाईँ कैलाली, सुर्खेत, विभिन्न ठाउँमा तपाईँ छरिएर काम गर्न पाउनुभयो, काम गर्नुभयो, आजभोलि कहाँ व्यस्त हुनुहुन्छ?
आजभोलि म बर्दियातिर व्यस्त छु भन्नुपर्छ धनराजी।
बर्दिया के को सिलसिलामा?
बर्दिया खासै त केही छैन, त्यस्तो सामान्य किसिमको एउटा दिनहरू बिताउने आधार भनौँ कि के भनौँ, जागिर छ सानो, त्यही जागिरमा चाहिँ व्यस्त छु।
बर्दिया भनेपछि मलाई एउटा कुराको याद हुन्छ, गजलको उर्वर माटो भनेर भनिन्छ। बर्दियाका थुप्रा गजल मनहरू हुनुहुन्छ, मैले एउटा दुईवटाको मात्रै नाम लिएँ भने यहाँ अन्याय हुनसक्छ, त्यसैले मैले नाम लिन। अनि गजलको माहौल के छ बर्दियातिर?
बर्दियातिरको गजल माहौल पनि ठिकै छ भन्नुपर्छ, जे होस् चलिरहेको छ,
चलिरहेकै छ। धर्मेन्द्रजीले अघिदेखि नै आफ्नो मोबाइलमा इन्टरनेट चलाइरहनु भएको छ र सायद गजल वाचन गर्नुपर्छ, धनराजले वाचन गर्ने अनुमति दिनुहुन्छ होला भनेर सायद हेरिरहनु भएको छ। र श्रोता मित्रले पनि धनराजले धेरै कुरा गर्नुभन्दा पनि धर्मेन्द्रजीका गजल सुनाउनु पाए हुन्थ्यो, गजल वाचन गर्न दिए हुन्थ्यो भनेर सोचिरहनु भएको छ। यो मेरो प्रश्न होइन, श्रोताको प्रश्न हो। कृपया एउटा गजल वाचन गर्न अनुमति दिएँ।
हुन्छ। भेटिएलान् तिम्रा पनि कोही पुरानाहरू, भेटिएलान् तिम्रा पनि कोही पुरानाहरू, महसुस हुनेछ टुटेका रहेछन् सपनाहरू, महसुस हुनेछ टुटेका रहेछन् सपनाहरू, भेटिएलान् तिम्रा पनि कोही पुरानाहरू, तिमीले सोधेकी थियौ र कहिले मलाई, तिमीले सोधेकी थियौ र कहिले मलाई, बाँकी छन् या सकिए हजुरका चाहनाहरू, बाँकी छन् या सकिए हजुरका चाहनाहरू, तिम्रा पनि भेटिएलान् कोही पुरानाहरू, भाग्यले तिमीलाई टाढा लैजान सक्छ, भाग्यले तिमीलाई टाढा लैजान सक्छ, अमर रहुन् हाम्रा ती विगतका सम्झनाहरू, भेटिएलान् तिम्रा पनि कोही पुरानाहरू, टल्किने जति सबै सुन चाँदी हिरा हुँदैनन्, टल्किने जति सबै सुन चाँदी हिरा हुँदैनन्, जताततै भेटिन्छन् नक्कली गहनाहरू, जताततै भेटिन्छन् नक्कली गहनाहरू, तिम्रा पनि भेटिएलान् कोही पुरानाहरू। अन्तिम शेर, महान बन्नु छ भने अगाडि बढ्नु छ भने, महान बन्नु छ भने अगाडि बढ्नु छ भने, सहर्ष स्वीकार्नु तिमी तिम्रा आलोचनाहरू, सहर्ष स्वीकार्नु तिमी तिम्रा आलोचनाहरू, तिम्रा पनि भेटिएलान् कोही पुरानाहरू, टुटेका रहेछन् महसुस हुनेछ सपनाहरू, तिम्रा पनि भेटिएलान् कोही पुरानाहरू। धन्यवाद।
धर्मेन्द्र विशी अच्युतले आफ्नो स्वरमा गजल वाचन गर्नुभयो, जो रदीप विहीन गजल थियो र केही काफियामा तलमाथि हिसाब किताब राख्नेहरूका लागि केही त्यहाँ भन्न मिल्ने ठाउँ पनि हुनसक्छ। उसो त गजलको इतिहासमा हेर्ने हो भने, गजलको इतिहासलाई पल्टाउने हो भने, फारसी उर्दू त्यसपछि एउटा संस्कृत हिन्दी हुँदाहुँदै नेपालमा आउँदा यस्ता गजलहरू थुप्रा भेटिन्छन् र थुप्रा चर्चित गजलहरू पनि छन्, हामीले यसलाई पनि स्वीकार्नुपर्छ। मैले यति बोलेँ र सकभर गजलको नियम नबिगारिकन गजल लेख्न सम्पूर्ण गजल स्रष्टा द्रष्टा लेखक म आग्रह गर्न चाहन्छु। धर्मेन्द्रजी,
हजुर,
तपाईँले गजल साहित्यमा जुन एउटा आफ्नो पहिचानलाई जोगाउनका लागि अगाडि बढिरहनु भएको छ, थुप्रा एउटा चुनौतीको बिचमा पनि आफू अगाडि बढिरहनु भएको छ, यो गजलको माध्यमलाई पनि अगाडि बढाउनु, यतातिर आफ्नो काम कार्यलाई पनि अगाडि बढाउनु, सँगसँगै यी दुईवटा पाटालाई अगाडि बढाउँदा कुनै त्यस्तो अप्ठ्यारो आइलाग्दैन?
अप्ठ्यारो त्यस्तो चाहिँ खासै मलाई आइलागेको जस्तो त लाग्दैन, किनभने गजल सिर्जना हो, सिर्जना गर्नलाई धेरै टाइम पनि चाहिँदैन, होइन, काम सँगसँगै गजल सिर्जना गरिरहन्छु मैले चाहिँ।
जस्तो गजल सृजना गर्न समय लाग्दैन त भन्नुभयो, तर त्यो मनमा आएको बेला चाहिँ छिटो हुन्छ होला, अब अलिकति त्यसलाई राम्रो बनाउनका लागि, केही माच्नका लागि, केही प्रेसकृत गर्नका लागि त अलिकति समय लाग्ला नि, होइन?
त्यो त लाग्छ नि, किन नलाग्नु र? कहिलेकाहीँ गजल के हुन्छ भने, सिर्जनाहरू चाहिँ एउटा मनबाट प्रस्फुटन हुने, सिर्जित हुने कुरा हो, होइन, त्यसलाई चाहिँ अलग्गै छुट्टै किसिमको टाइम दिएर चाहिँ सिर्जना नै गर्नुपर्छ र सिर्जनाको लागि छुट्टै किसिमको टाइम नै चाहिन्छ जस्तो लाग्दैन मलाई चाहिँ।
जे होस्, तपाईँले जान्नुभएको छ, समयलाई बुझ्नुभएको छ, त्यसैले तपाईँलाई सहज भएको हो। कुनै पनि कुरा अगाडि बढाउन खोज्दाखेरि समयलाई बुझिएन भने, समयसँग आफू हिँड्न सकिएन भने अलिकति अप्ठ्यारो सिर्जना हुनसक्छ, त्यसैले मैले यो प्रश्न गरेको हुँ। धर्मेन्द्रजीको गजलहरू नै सुन्ने अलि बढी इच्छा छ मेरो र सुनाउने चाहना पनि छ। अर्को गजल वाचन गर्न अनुमति दिएँ।
हुन्छ, म अर्को वाचन गर्छु। आउँदैछु म याद बोकेर रहर बोकेर आउँदैछु म याद बोकेर रहर बोकेर निदायका सपनाहरू सकभर बोकेर निदायका सपनाहरू सकभर बोकेर आउँदैछु म याद बोकेर रहर बोकेर आउँदैछु म याद बोकेर रहर बोकेर निदायका सपनाहरू सकभर बोकेर छोराले बुहारी ल्यायो बाजा बजाएर छोराले बुहारी ल्यायो बाजा बजाएर बालाई लगे मलामीले भर्खर बोकेर बालाई लगे मलामीलाई भर्खर बोकेर आउँदैछु म याद बोकेर रहर बोकेर तिमीलाई खुसी दिन त सकुला महल खोज्छौ अरे यार कहाँ सकिन्छ र हिँड्न सहर बोकेर अरे यार कहाँ सकिन्छ र हिँड्न सहर बोकेर आउँदैछु म याद बोकेर रहर बोकेर निदायका सपनाहरू सकभर बोकेर मेरी आमाले यसो सन्देश पठाउनु भएको छ मेरी आमाले यसो सन्देश पठाउनु भएको छ छानो चुइन थाल्यो छानो चुइन थाल्यो आऊ बाबु खर बोकेर छानो चुइन थाल्यो आऊ बाबु खर बोकेर आउँदैछु म याद बोकेर रहर बोकेर निदायका सपनाहरू सकभर बोकेर धन्यवाद
निकै सुन्दर ललित गजल वाचन गर्नुभयो धर्मेन्द्र विश्वाच्युतले जो कि गजल सुनिरहँदा लाग्थ्यो कतैका मनमा झट्का सायद श्रोता मित्रका मनमा पनि यस्तो झट्का लाग्यो होला मैले यही विश्वास लिएको छु आदरणीय मन तपाईँको बिचमा धर्मेन्द्र विश्वाच्युतसँग हामी एकैछिन पछाडि जोडिनेछौँ र उहाँका सुन्दर गजलहरू उहाँकै सुन्दर आवाजमा सुरिलो आवाजमा वाचन गरेर सुन्ने सुनाउने चाहना फेरि हामी पुरा गर्नेछौँ र एकैछिन पछाडि जोडिनेछौँ त्योभन्दा पूर्व यहाँनिर एउटा साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा जाने बेला भएको छ हामी साङ्गीतिक अभिव्यञ्जना सुनेर मनोरञ्जन लिनुहोस् भन्छौँ र व्यापारिक विश्राम सुनेर केही जानकारी ग्रहण गर्नुहोस् भन्ने आग्रह नै फेरि पुनः दोहोऱ्याउन चाहन्छु यही आग्रहका साथ यहाँनिर जोड्न चाहन्छु एउटा साङ्गीतिक अभिव्यञ्जना
तिम्रो जस्तो लुटु मेरो पनि
आदरणीय मित्रमन, यो साङ्गीतिक सँगसँगै छोटो व्यापारिक विश्राममा गयौँ। यो व्यापारिक विश्रामपछि तपाईँलाई पुनः हार्दिक स्वागत छ। मित्रमन, हरेक साताको मङ्गलबार राति 9 बजेको राजधानी खबरपछि करिब 10 बजेको समयको हारारीसम्म तपाईँको बीचमा रहन्छौँ। कार्यक्रम त्रिवेणी नेपाली गजल त्यसै गरी गेडी र गीत सङ्गीत र केही प्रसङ्गहरूको साझा बाचिका त्रिवेणी भन्नुपर्छ कार्यक्रम त्रिवेणी। कार्यक्रम त्रिवेणीमा हामीले कहिले अतिथिसँग भलाकुसारी गर्छौँ, कहिले सिर्जना वाचन गर्छौँ र सिर्जना वाचन सँगसँगै सिर्जना वाचन सँगसँगै केही प्रसङ्गहरू वाचन गर्छौँ, बोल्छौँ, जोड्ने प्रयास गर्छौँ। उसो त देश निरन्तर बिरामी परिरहेको छ। देशलाई उपचार गर्ने, देशको एउटा निकास दिने, देशलाई निकास दिने मान्छेको अभाव भइरहेको महसुस हुन्छ। साहित्यको आँखाले त्यही देखेको छ। साहित्यिक सर्जक स्रष्टाले पनि त्यही देखेका छन्, त्यही लेखिरहेका छन्। निदानका कुरा गर्नुपर्छ। निदानका कुरा गर्ने भनेको पत्रकार, साहित्यकार, देशप्रेमीले नै हो। त्यसैले हामी तपाईँको बीचमा सदा सर्वदा देशको हितका निम्ति सिर्जना कोरिनुपर्छ। देश र माटो बोल्ने, जीवन र जगत बोल्ने, दुःख र पीडा बोल्ने, यादहरू बोल्ने सिर्जनाहरू हुनुपर्छ। काल्पनिकतामा डुबेर होइन, सिर्जना भनेको वास्तविक हुनुपर्छ भनेर हामी सधैँ भन्छौँ। आज एकजना पाहुना धर्मेन्द्र विश्वाच्युतसँग कुराकानी गरिरहेको छु। कार्यक्रम त्रिवेणीमा पुनः स्वागत छ धर्मेन्द्रजी, तपाईँलाई
धन्यवाद।
अघि भर्खरै हामीले तपाईँको सुन्दर आवाजबाट गजल वाचन गऱ्यौँ र हामीले बीचमा गीत सङ्गीत जोड्यौँ र केही प्रसङ्गहरू मैले पनि जोडेँ। अब हामी तपाईँको अर्को एउटा गजल सुन्छौँ, त्यसपछि कुराकानीतर्फ लाग्छौँ।
हुन्छ। ऊ इमानको कुरा गर्छ इमान बेचिएपछि, ऊ इमानको कुरा गर्छ इमान बेचेपछि, नेता देश बनाउने कुरा गर्छ सीमा मिचिएपछि। नेता देश बनाउने कुरा गर्छ सीमा मिचिएपछि, ऊ इमानको कुरा गर्छ इमान बेचिएपछि। हेर्नुहोस् मेरो कलम अचेल यति चल्न थालेको छ। हेर्नुहोस् धनराजजी, मेरो कलम अचेल यति चल्न थालेको छ। नेपाल आमालाई रुवाएर संविधान नलेखिएपछि, नेपाल आमालाई रुवाएर संविधान नलेखिएपछि, ऊ इमानको कुरा गर्छ इमान बेचिएपछि। त्यो शासन म एक दिन ध्वस्त पारेरै छोड्नेछु। त्यो शासन म एक दिन ध्वस्त पारेरै छोड्नेछु। दुई मुटु मिलेपछि छुट्टिएको प्यार जोडिएपछि, ऊ इमानको कुरा गर्छ इमान बेचिएपछि। तिमीलाई थाहा छ गल्ली सहर भएको छ, सहर गल्ली भएको छ। तिमीलाई थाहा छ गल्ली सहर भएको छ, सहर गल्ली भएको छ। त्यसलाई मिलाउनेछु धोका भएपछि बाचा तोडिएपछि। ऊ इमानको कुरा गर्छ इमान बेचिएपछि। तिमी के राष्ट्रभावको कुरा गर्छौ ए नेपाली हो। देशलाई छोडेर हिँड्छौ सूर्य अस्ताएपछि तारा देखिएपछि। ऊ इमानको कुरा गर्छ इमान बेचिएपछि। नेता देश बनाउने कुरा गर्छ सीमा मिचिएपछि। धन्यवाद।
निकै सन्देश भाग गजलहरू छन् तपाईँका, है, सुन्दर गजलहरूमा आवाज बुलन्द गरिरहनु भएको छ र देशको परिस्थिति, समसामयिक परिस्थितिका बारेमा गजल लेख्नु भएको छ। अनि तपाईँको विचारमा अहिले तत्कालको परिस्थिति जो देशले खेपिरहेको छ, देशले भोगिरहेको छ, यसलाई कसरी हेर्नु भएको छ तपाईँले?
यो चाहिँ अहिले देशले भोगिरहेको, खेपिरहेको के हो भने मेलमिलाप नभएर खुट्टा तान्ने प्रविधि, त्यसैले चाहिँ देशले निकास नै पाउन नसकेको अवस्था छ भनौँ।
उसो भए विश्वासको खडेरीले गर्दा यो स्थिति सिर्जना भएको हो मान्नुहुन्छ?
हो, एकदमै। एकले अर्कोप्रति विश्वासै छैन, त्यसैले नै देश अहिले यो अवस्थामा पुगिरहेको छ।
देश चलाउनका लागि जो उपस्थित व्यक्तित्व हुनुहुन्छ उहाँहरूले दिनको एउटा 8,000 युवाले राहदानी बनाउँछ, 1,600 बाहिरिन्छ र 2-4 जनाको लाज भित्रिन्छ। यो परिस्थितिलाई देख्दा देख्दै पनि देशप्रति गम्भीर नहुनको कारण अरू पनि केही छन् कि?
देशप्रति गम्भीर नहुनुको कारण अरू त अब के भनौँ, यस्तै हो होइन। नेपालमा चाहिँ नेपालीलाई चाहिँ नेपाललाई निकास नदिएसम्म चाहिँ देशबाट युवाहरू चाहिँ बाहिरिने क्रम चाहिँ जारी हुन्छ। किनभने नेपालमा चाहिँ अहिले बेरोजगार नै बेरोजगार छ। जब एउटा युवालाई चाहिँ के हो भन्दाखेरि रोजगारीको अवस्था नै छैन, आफ्नो उसले दिनचर्या बिताउन नै गाह्रो छ क्या। मुश्किल छ त्यसैले युवाहरू विदेशीका छन् नेपालमा चाहिँ नेपाल चाहिँ एकदमै कृषि प्रधान देश नेपालमा सम्भावना पनि धेरै छ युवाहरूको लागि तर चाहिँ सही सदुपयोग चाहिँ हुन सकेको छैन किनभने यो देश नै यस्तै छ
धर्मेन्द्रजी तपाईँको कुरामा सहमति जनाउँदै मलाई के लाग्छ भने जस्तो पुर्खाहरूको कुरा सम्झिने हो भने सिमानाको रक्षाका लागि देशको रक्षाका लागि उहाँहरूले पुर्खाहरूले आफ्नो जीवन र रगत दिनुभयो अहिलेको परिस्थितिमा हाम्रो खोरियाले नेपाली माटोले पसिना मात्रै मागेको छ त्यही पसिना नदिएर युवाहरू देशमा केही छैन सुन्ने छ केही गर्न सकिँदैन देशमा केही सम्भावना नै छैन भनेर विदेश हानिनु त यो एउटा दुर्भाग्य हो अनि नेपाली युवाको कमजोरी होइन भने
ओहो त्यो चाहिँ दुर्भाग्य नै हो के गर्नु अहिले चाहिँ नेपाली युवाहरू चाहिँ विदेशिनुको कारण एउटा बाध्यता पनि हो धन्दाजी
त्यो बेरोजगार त छ त्यो मैले माने तर तपाईँको विचारलाई सम्मान गर्छु तर बेरोजगार भन्ने अनि नेपालमा केही गर्न सकिँदैन भनेर एउटा वैदेशिक एउटा रोजगारमा गएर जस्तो पनि श्रम गर्न तयार हुने त्यही श्रम नेपालमा त्यसको 50% कम गरे पनि थुप्रो यहाँ लगानी के अरे थुप्रो उत्पादन हुन्छ थुप्रो एउटा कमाइ हुन्छ राम्रोसँग आफ्नो एउटा देशमा छाती फुलाएर शिर ठाडो पारेर हिँड्ने बस्ने एउटा बाँच्ने वातावरण त स्वदेशमै हुन्छ नि त त्यो त बुझ्नु पऱ्यो नि त युवा
हो त्यो चाहिँ स्वदेशमै हुन्छ एउटा यो विदेश भन्ने कुराहरू चाहिँ फेसन जस्तो पनि भएको छ अहिले मलाई
फेसनले गर्दा बिग्रियो
त्यही फेसनले गर्दा बिग्रियो होइन
अब अर्को मुख ताक्ने मात्रै भयो
अर्को मुख ताक्ने विदेश भनेपछि पैसा चाहिँ त्यतिकै फल्छ जस्तो लाग्छ
तर त्यहाँ गएपछि कति भाँसिनु पर्छ कति दुःख हुन्छ
जब एउटा के छ भने अहिले उदाहरणकै रूपमा पनि छ जब हामी पत्र पत्रिकामा मिडियामा हामीले प्रत्यक्ष पनि देख्न पाउँछौँ हामीले सुन्न पनि पाउँछौँ विदेश गएर आइसकेका युवाहरू चाहिँ नेपालमा केही गरेर बसिरहेछन् र विदेश नगएर नेपालमा गरेका युवाहरू चाहिँ लगभग कम मात्रामा छन्
जोस् हामीले देशका चिन्ता गऱ्यौँ देशको बारेमा कुराकानी गऱ्यौँ खुसी लाग्छ यस्ता कुराहरू जोड्न पाउँदा साहित्यिक कार्यक्रम मार्फत पनि किन भन्दा साहित्यको आँखाले के देख्छ भन्ने प्रश्न हो यो र मेरो प्रश्न पनि होइन लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीहरूको एउटा मुखमा ओठ ओठमा झुन्डिएको छ साँच्चै पनि नेपाली खुरियाले पसिना मागेको बेला हामी नेपाली युवाहरूले अहिले पसिना दिन हिचकिचाइरहेका छौँ एउटा त्यहाँनिर हाम्रो ठुलो कमजोरी छ हामीले आफ्नो माटोलाई पसिना दिउँ पसिना बगाउँ पसिनाले सिंचित गरौँ पसिनाले रोपाई रोपौँ पसिनाले एउटा गोठमेल गरौँ पसिनाले चारौँ त कति एउटा सुन हिरा मती त यहीँ फल्छ नि होइन र हामी फेरि पनि गजल वाचन गर्नतर्फ लागौँ
हुन्छ म देउडा गजल वाचन गर्छु
वाह राम्रो खबर त के नै हुन सक्छ
किनभने सुदूरपश्चिममा चाहिँ प्राय सो देउडा सुदूर तथा मध्यपश्चिमको चाहिँ एउटा महत्त्वपूर्ण के सांस्कृतिक सम्पदा सांस्कृतिक रूपमा चाहिँ संस्कृतिको रूपमा चाहिँ स्थापित भएको छ
देउडा
संस्कृति अन्तर्गत त्यही अन्तर्गत मैले एउटा गजल लेखेको छु देउडा गजल म वाचन गर्छु बगैँचा फुलगोड्या जन जोबन गोड्याकी छ बगैँचा फुलगोड्या जन जोबन गोड्याकी छ छिटो घरबार बसाउँ भनी साइनो जोड्याकी छ बगैँचा फुलगोड्या जन जोबन गोड्याकी छ छिटो घरबार बसाउँ भनी साइनो जोड्याकी छ चिच्याएर बोल्दा पनि सुन्या नसुनै छ चिच्याएर बोल्दा पनि सुन्या नसुनै छ धनी बाउकी छोरी भनी खाइटो ओढ्याकी छ धनी बाउकी छोरी भनी खाइटो ओढ्याकी छ दुई दिनिया जीवन भनी हट्टी लड्की लड्की दुई दिनिया जीवन भनी हट्टी लड्की लड्की मायाजल बसिजाऊ भनी बाटो मोड्याकी छ बगैँचा फुलगोड्या जन जोबन गोड्याकी छ बेली अस्ति घाग्रो लाया साथै दिन छाड्यो भन्ने बेली अस्ति घाग्रो लाया साथै दिन छाड्यो भन्ने गाउँै छाडी भागु भनी कानै फोड्याकी छ बगैँचा फुलगोड्या जन जोबन गोड्याकी छ फैसला गरेल्या भन्ने ओकिल ल्याइकन फैसला गरेल्या भन्ने ओकिल ल्याइकन बा आमा झगडा पारी नाता तोड्याकी छ बा आमा झगडा पारी नाता तोड्याकी छ बगैँचा फुलगोड्या जन जोबन गोड्याकी छ छिटो घरबार बसाउँ भनी साइनो जोड्याकी छ धन्यवाद
निकै सुन्दर सुन्दर गजल वाचन गरे तिमीले अनि कतिका लेख्दा छौ त तिमी देउडा गजल
देउडा गजल लेख्छु ठिकै लगभग लेखिरहन्छु गजल नेपाली साहित्य विधा अन्तर्गत नै हामीले देउडालाई पनि अलिकति देउडा भाषालाई देउडा भाषाको गजललाई हामीले साहित्यमा देउडा लय मार्फत चाहिँ यो साहित्यमा चाहिँ रूपान्तरण गरिरहेका छौँ। हुन त एउटा देउडा पनि साहित्य अन्तर्गत नै पर्छ होइन,
देउडा साहित्य मात्रै होइन साहित्यको नेपाली साहित्यको त जननी नै भन्नपर्छ
देउडा
हेर्दा त। उसो त नेपाली साहित्यको एउटा भाषा संस्कृतिको जहाँ उत्पन्न उद्गम स्थल मानियो जुम्लाको सिजा, त्यहाँ देउडा नै प्रचलित छ। देउडाबाट गीत सङ्गीतहरू थुप्रा परिष्कृत हुँदै छिटो छरितो आफ्नो तालमा सुर तालमा त गाइए होलान्, त्यो कति आगन्तुक सङ्गीत पनि होला, कति प्रापूर्वकालबाट चलिआएको संस्कृति पनि हुनसक्छ, सङ्गीत गीत सङ्गीत पनि हुनसक्छ। देउडा एउटा आफ्नै लय छ, आफ्नै भाका छ, आफ्नै बोली छ, आफ्नै रहन सहन हुन्छ, त्यसैले मैले यति भन्न खोजेको हुँ, जोड्न खोजेको हुँ। अनि अछाममा नि अछाम लगायत अन्य जिल्लाहरूमा देउडा गजलको माहौल चाहिँ कस्तो छ?
एकदमै छ, सुदूर तथा मध्यपश्चिममा चाहिँ देउडा गजलको माहौल एकदमै राम्रो छ, भन्नु तातिरहेको छ। गजलसँगै साहित्य के अरे यो नेपाली गजलसँगै देउडा गजल पनि उत्तिकै छ भन्नुपर्छ।
जस्तो धर्मेन्द्रजी, देउडा गजल एउटा देउडाको लयमा गजल त लेखियो, तर त्यसलाई गाउन सकिने हुन्छ कि हुँदैन? देउडाकै लयमा देउडाकै भाकामा गाउन सकिन्छ कि सकिँदैन?
गाउन सकिन्छ होला, सायद
सकिन्छ होला है। जे होस् त्यो गाउने प्रयास पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई, त्यही भएर मैले यो प्रश्न जोडेको हुँ यहाँनिर। अब हामी यी हरेक गीत सङ्गीतका र गजलका कुराकानी सँगसँगै आज बढाउन पायौँ, खुसी व्यक्त गर्छु यहाँनिर, र श्रोतालाई पनि छुट्टै आनन्द भइरहेको छ। मैले सुरुवातमा पनि भनेको थिएँ कार्यक्रम हरेक बसाई बिछट्टै खालको बनाउँछौँ र पछिसम्म पनि यादगार बसाईको रूपमा बनाउँछौँ।
एकदमै
आज हामीले देउडा गजल सुन्न पायौँ, क्या खुसी लाग्यो। र धर्मेन्द्रजीले अर्को पनि गजलको तयारी गरिसक्नु भएको छ वाचन गर्नका लागि, श्रोताले पनि अर्को गजल पनि सुन्न आतुर भएको होला श्रोताको मन, मैले आग्रह गरेँ र अनुमति दिएँ अर्को गजल वाचन गर्नका लागि।
हुन्छ। कसलाई के नै भन्नु चाहना लुकाएर, कसलाई के नै भन्नु चाहना लुकाएर, कति दिन बाँच्न सकिन्छ र सपना हुर्काएर। कसलाई के नै भन्नु चाहना लुकाएर, कति दिन बाँच्न सकिन्छ र सपना हुर्काएर। अरे यार तिमी किन कुरा बुझ्दिनौ रिसाउँछौ, अरे यार तिमी किन कुरा बुझ्दिनौ रिसाउँछौ, कति दिन चल्ला र जिन्दगी तिमीलाई फकाएर, कति दिन चल्ला र जिन्दगी तिमीलाई फकाएर। कसलाई के नै भन्नु चाहना लुकाएर, तिमी पो महलमै जन्मियो बिजुलीमै चम्कियो, तिमी पो महलमै जन्मियो बिजुलीमै चम्कियो, म हुर्किएको थिएँ झुपडीमा टुक्की सल्काएर, म हुर्किएको थिएँ झुपडीमा टुक्की सल्काएर। कसलाई के नै भन्नु चाहना लुकाएर, छोरा भएर जन्मिए पागल भएर निस्केको छु, छोरा भएर जन्मिए पागल भएर निस्केको छु, मुटु छोडेर बाँच्नु पर्दो रहेछ आँसुभित्रै हराएर, मुटु छोडेर बाँच्नु पर्दो रहेछ आँसुभित्रै हराएर। कसलाई के नै भन्नु चाहना लुकाएर, अन्तिम छेर, मैले त जिन्दगी करारमा राखेर आएको छु, मैले त जिन्दगी करारमा राखेर आएको छु, कति उन्जेल रमाउन सक्छौ र मलाई फसाएर, कति उन्जेल रमाउन सक्छौ र मलाई फसाएर। के नै भन्नु चाहना लुकाएर, कति दिन बाँच्न सकिन्छ र सपना हुर्काएर। धन्यवाद।
निकै सुन्दर गजल वाचन गर्नुभयो, तपाईँलाई हार्दिक धन्यवाद छ। धर्मेन्द्रजी, तपाईँ गजल साहित्यमा र अन्य एउटा विधामा पनि आफ्नो एउटा उत्तिकै पहुँच छ, तपाईँको उपस्थिति छ, अगाडि बढिरहनु भएको छ, तपाईँको जुन क्षेत्र छ र आफ्नो स्थान छ त्यो पृथक बन्दै जाओस् म कामना गर्छु।
धन्यवाद।
र यो गजल क्षेत्रमा लागेको चाहिँ कति भयो?
म चाहिँ गजल क्षेत्रमा लागेको लगभग धेरै त भएको छैन, त्यही 7-8 वर्ष जति भयो होला जस्तो लाग्छ।
7-8 वर्षको यत्रो लामो पिरियडमा तपाईँले गजल सङ्ग्रह निकाल्नु भयो कि भएन?
गजल सङ्ग्रह चाहिँ निकालेको छैन अहिले।
अनि निकाल्ने प्रयास अर्थात् तयारी,
त्यो चाहिँ भविष्यमा निकाल्ने सोचमा चाहिँ छु, अहिले चाहिँ त्यस्तो केही पनि छैन।
अहिले चाहिँ छैन,
हजुर।
एउटा धर्मेन्द्रजी, धेरै स्रष्टा द्रष्टाहरूले कृति निकालेको मान्छेलाई अलिकति बढी फोकस दिने, अलि एउटा बढी मान्ने, र कृति ननिकालेको मान्छेलाई अलिकति हल्का रूपमा हेर्ने, त्यो एउटा नकारात्मक भन्छु म त, त्यस्तो एउटा नजर छ, त्यस्तो देख्ने एउटा नजर छ, त्यस्ता सर्जकलाई के भन्नुहुन्छ, पाठकलाई के भन्नुहुन्छ?
त्यस्ता पाठकलाई चाहिँ त्यो पाठकको हेराइमा भर पर्ने कुरा हो। मान्छेले कृति निकाल्दैमा ऊ गजलकार बन्दैन धनराजी, मलाई त्यस्तो लाग्दैन। कृति ननिकाल्दैमा गजलकार होइन भन्न पनि सकिँदैन। के हुनुपर्छ भने सिर्जना चाहिँ राम्रो हुनुपर्छ होइन, सिर्जना जबकि उसले सन्तान कस्तो जन्माउँछ भन्ने कुरा हो, सन्तानलाई जन्माएर राम्रोसँग पालन पोषण अथवा हुर्काउनु नै सबैभन्दा ठुलो कुरा हो, त्यो सन्तान जन्माउँदैमा कोही ठुलो हुँदैन।
त्यसलाई कसरी पालन पोषण गर्ने, त्यसका आधारभूत आवश्यकताहरू कसरी पुरा गर्ने भन्ने कुराहरू
हो
रहनुपर्छ भन्ने नै तपाईँको
एकदमै एकदमै हो एकदमै.
अनि तपाईँका सृजनाहरू गजल्सहरू छन् जस्तो अहिलेको परिस्थितिमा त कफी राइट हुन्छ अनि चोरी पनि हुन्छ, यो साहित्यमा अलिकति विकृत रूपमा अगाडि बढिरहेको छ भनिन्छ. आफ्ना गजल सृजनाहरू अहिलेसम्म कसैले कफी राइट गरेको पाउनु भएको छ?
त्यस्तो कपी राइट त अब कहिलेकाहीँ त भइहाल्छ होइन, ठ्याक्कै भएको छ एक दुईवटा भएको छ भनौँ.
त्यस्तो बेला तपाईँले कस्तो प्रतिक्रिया दिनुभयो?
म चाहिँ त्यस्तो कपी राइट भएको बेलामा तपाईँले ठिकै हो मेरो गजल मन पराउनु भयो, कपी राइट गर्नुभयो, त्यसको लागि धन्यवाद. तर प्लिज यो चाहिँ मैले चाहिँ साभार गरेको भनिदिनुहोस्, मेरो भनेर नभन्नुहोस् भनेर सुझाव दिन्छु म.
हुन त पाठकमा जाने कुरा एउटा धर्मेन्द्र विशीको तर्फबाट गए पनि र कोही कपी राइट गर्ने मान्छेको एउटा नामबाट गए पनि पाठकमा त गयो त्यो सिर्जना, नेपाली सिर्जना हो, गयो है. हुन त एउटा समझदारी गर्ने मान्छेले सायद त्यही भन्नुपर्छ जस्तो लाग्छ. स्वयं मैले पनि त्यो भोगेको छु. मेरो एउटा लोकदोहोरी गीत पिपलु र वर्ष त्यही नजिकै घर छ, यो संसारमा माया गर्ने सानो अब तिम्रै भर छ भन्ने मैले गीत देवी घरती लगायत केही साथीहरूले गाउनु भएको छ यो गीत. पहिला सुरुवातमा उहाँले नसोधेरै कथाबाट गयो गयो
गयो,
पछि मैले प्रतिक्रिया दिँदाखेरि भने मेरो नामबाट गए पनि साङ्गीतिक दुनियाँमा जाने थियो, नेपाली पाठकमा जाने थियो, त्यस्ता श्रोतामा जाने थियो, कसको माथाहातबाट गयो त्यो पनि त्यही क्षेत्रमा गयो, तर यसलाई ठुलो बनाउनु पर्दैन भनेर मैले आज यो कसरी कसरी कुरा उठ्यो मैले कुरा उठाएको थिएँ. तर पछि चाहिँ उहाँहरूले मेरै नाममा चाहिँ त्यो गीत चाहिँ राख्नुभएछ, पछि चाहिँ पछि त्यो गीत मेरै नाममा उहाँले प्रसारण गर्नुभएछ, बाहिर पठाउनु भएछ.
एकदमै
खुसी छु म. हामीले त्यस्ता केही चाप्लुसीका कुराकानी गरिरहेका छौँ. पछिल्लो चरणमा गजल एउटा विवादित देखिएको छ, के भन्नुहुन्छ?
यो चाहिँ गजल विवादित देखिनुको कारण के हो भने खासै गजललाई चाहिँ आफ्नो तरिकाले बुझिरहेछन् मान्छेहरूले अहिले,
धेरै भएर विवाद बढेको.
साहित्यकारहरूले चाहिँ गजल एउटा साहित्यकारको टिम छ कि साहित्यिक क्षेत्रमा पनि प्यानल बनेको छ, जस्तै राजनीति घुसे जस्तै साहित्यमा पनि प्यानल बनिरहेको छ अहिलेको अवस्थामा.
अलिकति नकारात्मक भयो होइन?
हो नकारात्मक भयो, यसैले चाहिँ गजल चाहिँ विवादित भएको.
हामी कार्यक्रमको अन्त्यमा छौँ धर्मेन्द्रजी, एउटा गजल वाचन गर्नुहोस् तपाईँ.
हुन्छ, अघि नै हामीले विदेशी नै युवाहरूको बारेमा चाहिँ अलिकति छलफल गरेका थियौँ, प्रसङ्ग जोडेका थियौँ, त्यसै अन्तर्गत एउटा गजल वाचन गर्छौँ. एउटा बुढी आमा भन्छिन् म बसेको घर पुरानो भइसक्यो. एउटा बुढी आमा भन्छिन् म बसेको घर पुरानो भइसक्यो. छोरा हराएको छ छानो टिनले छाउने रहर पुरानो भइसक्यो. छोरा हराएको छ छानो टिनले छाउने रहर पुरानो भइसक्यो. एउटा बुढी आमा भन्छिन् म बसेको घर पुरानो भइसक्यो. सहारा छैन लट्ठी भाँचिएको छ चस्मा फुटेको छ. सहारा छैन लट्ठी भाँचिएको छ चस्मा फुटेको छ. मैले साँचेर राखेको त्यो पत्थर पुरानो भइसक्यो. मैले साँचेर राखेको त्यो पत्थर पुरानो भइसक्यो. एउटा बुढी आमा भन्छिन् म बसेको घर पुरानो भइसक्यो. आमाले हृदय चिट्ठी लेखिछन् मुगलानी छोरालाई. आमाले हृदय चिट्ठी लेखिछन् मुगलानी छोरालाई. छिटो घर फर्क बाबु मलाई यो सहर पुरानो भइसक्यो. बुढी एउटा बुढी आमा भन्छिन् म बसेको घर पुरानो भइसक्यो. अन्तिम शेर चोली किनेर ल्याएँ चोली किनेर राखेँ फरिया किनेर राखेँ मेरी प्रेमिकालाई. चोली किनेर राखेँ फरिया किनेर राखेँ मेरी प्रेमिकालाई. ए अच्युत तँलाई थाहा छैन त्यो पटुकी बाँध्ने कम्मर पुरानो भइसक्यो. ए अच्युत तँलाई थाहा छैन त्यो पटुकी बाँध्ने कम्मर पुरानो भइसक्यो. एउटी बुढी आमा भन्छिन् म बसेको घर पुरानो भइसक्यो. छोरा हराएको छ छानो टिनले छाउने रहर पुरानो भइसक्यो. धन्यवाद.
निकै व्यस्तताका बावजुद पनि अमूल्य समय र बहुमूल्य विचारका साथ कार्यक्रम त्रिवेणीमा आइदिनु भयो, तपाईँलाई धन्यवाद.
मेरो आवाजलाई श्रोताहरू सामु पुर्याउनमा सहयोग गर्नुभयो तपाईँ लगायत नेपाल एफएम नेटवर्कलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र आभारी पनि छु.
धन्यवाद. कार्यक्रम त्रिवेणीको आजको वसाईमा धर्मेन्द्र विश्व अच्युतसँग कुराकानी गर्यौं. उहाँ सुदूरपश्चिमका गजल श्रष्टा हुनुहुन्थ्यो र उहाँका सुन्दर गजलहरू यस कार्यक्रममा हामीले सुनाउने प्रयास गर्यौं. कार्यक्रम त्रिवेणीको आजको बसाई कस्तो लाग्यो? राम्रो लाग्यो? अरूलाई भन्नुहोला, केही सुझाव सल्लाह र प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउनुहोला. त्यसका लागि कार्यक्रम त्रिवेणीको ठेगाना कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्क कलंकी काठमाडौँको ठेगानामा पत्रचार गरिदिनुहोला भन्छु. र तपाईँसँग इन्टरनेटको सुविधा छ त्यो पहुँचमा हुनुहुन्छ भने कार्यक्रम त्रिवेणीको फेसबुक पेज एनएफएम प्रोग्राम त्रिवेणी र धनराज वास्तविकमा पनि तपाईँले आफ्ना सृजनाहरू एसएमएसहरू र आफूसँग भएका गजल रचनाहरू पनि राख्न सक्नुहुन्छ र हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ यदि भन्छु र काठमाडौँमा आउनुभएको छ काठमाडौँमा हुनुहुन्छ र काठमाडौँमा आएको बेला गजलहरू बोकेर आउनुभएको छ भने हामीलाई सुटुक्कै खबर गर्नुहोस् तपाईँका गजल धर्मेन्द्र विशी अच्युतका गजल सुनाए जस्तै गरिकन र उहाँसँग गरिएको भलाकुसारी हामीले जसरी गऱ्यौँ त्यसरी नै तपाईँसँग भलाकुसारी गर्नेछौँ र तपाईँका अन्तर्निहित भावनाहरू तपाईँको त्यो जुन डायरीमा सीमित छन् ती सञ्चार माध्यम मार्फत नेपाली गीत संगीत र साहित्यको धरती आकाशमा विद्युतीय तरङ्गको माध्यमबाट एकनास रूपमा हामीले पठाइदिनेछौँ र श्रोताले सुन्नुहुनेछ श्रवण गर्नुहुनेछ यति आग्रह गर्छु र तपाईँलाई सधैँ भन्ने कुरा भन्छु बिरामी हुनुहुन्छ औषधि सेवन गर्न भुल्नुभएको छ भने कृपया मैले सम्झाइदिएँ औषधि सेवन गरिहाल्नुहोस् आगोका ज्वलनशील सामग्रीहरू हुन सक्छन् राम्रोसँग व्यवस्थित गर्नुहोस् नानी बाबुहरू हुनुहुन्छ होला उहाँहरूको ख्याल गर्नुहोस् बुढापाकालाई सम्भार गर्नुहोस् म अनुरोध गर्छु आजको यस कार्यक्रममा वाचन भएका गीत संगीतका स्रष्टा द्रष्टा सबैलाई धन्यवाद धर्मेन्द्र विशी अच्युतलाई पनि एक फेरि पनि धन्यवाद दिन्छु सुनेर साथ दिनुभयो तपाईँ सबैमा धन्यवाद दिन्छु र मेरो आवाजलाई तपाईँको रेडियो सेटमा पुर्याउनका लागि प्रविधितर्फ बसेर साथ दिनुभयो प्रेम रिटेललाई पनि विशेष विशेष आभार व्यक्त गर्दै कार्यक्रम त्रिवेणीबाट धनराज वास्तविक उजेलिन्छु आउँदा जाँदा लामलार पिरती नमस्ते शुभरात्रि
देखेर तिमीलाई यस्तो लाग्छ मेरो हर खुसी सब भाग्य अनि मेरो संसार तिमीहौ भाग्य अनि मेरो संसार तिमीहौ देखेर तिमीलाई यस्तो लाग्छ मेरो हर खुसी सब तिमीहौ भाग्य अनि मेरो संसार तिमीहौ भाग्य अनि मेरो संसार तिमीहौ तिम्रो आवाजमा मेरो साथ अडेको छ तिम्रो आवाजमा मेरो साथ अडेको छ तिम्रो आँखामा मेरो लाज बसेको छ बसेको छ बसेको छ तिम्रो विश्वासमा मैले यहाँ बाँचेको छु तिम्रो विश्वासमा मैले यहाँ बाँचेको छु तिम्रो लालीलाई यो अधरमा साँचेको छु साँचेको छु साँचेको छु पाएर तिमीलाई यस्तो लाग्छ मेरो हर सपना आराधना तिमीहौ धड्की रहने ढुकढुकी तिमीहौ धड्की रहने ढुकढुकी तिमीहौ भाग्य अनि मेरो संसार तिमीहौ भाग्य अनि मेरो संसार तिमीहौ